हर इबादत से बरतर इबादत नमाज, सारी दौलत से बढ़कर है दौलत नमाज, हर इबादत से बरतर इबादत नमाज।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। हज़ू नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम का फरमान आली शान है, इशाद फरमाया कि जो मुझ पर एक मरतबा दुरूद पाक पढ़े अल्लाह तबारक व ताला उस पर 10 रहमतें नाजिल फरमाता है, और जिसने मुझ पर 10 मरतबा दुरूद पाक पढ़े तो अल्लाह तबारक व ताला उस पर 100 रहमतें नाजिल फरमाता है, और जिसने मुझ पर 100 मरतबा दुरूद पाक पढ़े तो अल्लाह तबारक व ताला उसकी दोनों आंखों के दरमियान में लिख देता है कि यह शख्स निफाक और जहन्नम की आग से बरी है, और कल बरोज़े कयामत अल्लाह तबारक व ताला उसे शुहादा के साथ रखेगा। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाज़रीन, हम आज फिर अपने सिलसिले अहकाम नमाज में आपको खुशामदीद कहते हैं। उसूल सवाब की खातिर बयान सुनने से पहले अच्छी अच्छी नीयतें भी फरमा लीजिए कि फरमान मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम है, नीयतुल मुमिनी खैरुम मिन अमलिही, मोमिन की नीयत उसके अमल से बेहतर है। हजरत सैयदना हातिम असम रहमतुल्लाह ताला अलैह, हजरत सैयदना इसाम बिन यूसुफ रहमतुल्लाह ताला अलैह के पास एक मरतबा तशरीफ ले गए तो उन्होंने हजरत हातिम असम रहमतुल्लाह ताला अलैह से एक सवाल किया, फरमाने लगे क्या आप नमाज को अच्छे तरीके से अदा करते हैं? तो हजरत हातिम असम रहमतुल्लाह ताला ले जवाब देने लगे कि जी हां, मैं नमाज को अच्छे तरीके से अदा करता हूं। तो हजरत सैयदना इसाम बिन यूसुफ रहमतुल्लाह ताला अलैह फिर इनसे पूछने लगे, आपने फरमाया कि यूं अच्छे तरीके से नमाज पढ़ना आपने किससे सीखा है? तो आप रहमतुल्लाह ताला अलैह ने फरमाया कि मैंने इस तरह अच्छे तरीके से नमाज पढ़ना हजरत शकीक बिन इब्राहिम रहमतुल्लाह ताला अलैह से सीखा है। तो इन्होंने कहा कि फिर आप अपनी नमाज का मुझे अंदाज बताइए कि आप किस तरह नमाज पढ़ते हैं। तो हजरत हातिम असम रहमतुल्लाह ताला अलैह फरमाने लगे कि जब भी नमाज का वक्त करीब आता है तो मैं निहायत उम्दगी के साथ वुजू करता हूं, फिर नमाज पढ़ने की जो जगह होती है मैं वहां पहुंच जाता हूं, और मेरे जिस्म का हर उज्व नमाज के लिए तैयार हो जाता है, यानी मुकम्मल जब मेरे आज़ा को इत्मीनान मिल जाता है। फरमाया फिर मैं ख्याल करता हूं कि काबतुल्ला शरीफ गोया के बिल्कुल मेरे सामने है, और मैदान महशर में अल्लाह तबारक व ताला की बारगाह में हाजिर होने वाला हूं, मेरे जो कदम हैं ये पुल सिरात के ऊपर हैं, और जन्नत मेरी दाएं तरफ है, दोजख मेरी बाएं तरफ है, और मलकुल मौत अलैहिस्सलातु वस्सलाम मेरे बिल्कुल पीछे खड़े हुए हैं। यानी इस तरह का मैं ख्याल जमा लेता हूं, और मैं ये गुमान करता हूं कि बस ये जो नमाज मैं अभी पढ़ रहा हूं ये मेरी जिंदगी की आखिरी नमाज है। फिर तकबीर तहरीमा कहकर बड़े गौर व फिक्र के साथ मैं किरात करता हूं, निहायत तवाज़ो से मैं रुकू करता हूं, और बड़े खुशू व खुजू के साथ गिड़गिड़ाते हुए सजदा रेस होता हूं, बड़ी उम्मीद के साथ मैं तशहुद पढ़ता हूं, इखलास के साथ सुन्नत के मुताबिक फिर मैं सलाम फेर देता हूं। और इस तरह मेरी नमाज कंप्लीट हो जाती है। और मैं ये नमाज इस हालत में अदा करता हूं कि मेरा खाना मेरा लिबास बिल्कुल हलाल माल से होता है, मैं खौफ व उम्मीद के बिल्कुल दरमियान में होता हूं, मैं नहीं जानता कि मेरी नमाज कबूल कर ली जाएगी या मेरी नमाज को रद्द कर दिया जाएगा। कितना प्यारा अंदाज है, कितना प्यारा ख्याल और कितना प्यारा गुमान है जिसके साथ ये नमाज को अदा करते हैं। ये सुनकर हजरत सैयदना इसाम बिन यूसुफ रहमतुल्लाह ताला अलैह ने कहा, ए हातिम असम रहमतुल्लाह ताला अलैह, आप कब से इस तरह की नमाज पढ़ रहे हैं? तो उन्होंने कहा कि तकरीबन 30 साल हो गए मैं इसी तरह नमाज पढ़ता हूं। ये सुनकर हजरत सैयदना इसाम बिन यूसुफ रहमतुल्लाह ताला अलैह ने उठकर इन्हें अपने गले लगा लिया और इतना रोए कि चादर मुबारक आंसुओं से भीग गई। मदनी चैनल के नाजरीन, इस वाकया से हमें पता चला कि नमाज पढ़ने वाले नमाजी को चाहिए, खाव मर्द हो या औरत हो, नहायत आजजी और खुशुओ खुजू की जो कैफियत है वो अपनी जात के अंदर पैदा करें और हुजूर कल्ब यानी दिली तवज्जो के साथ ये नमाज पढ़े। और ये सब चीजें कैसे नसीब होंगी? जब अहकाम नमाज से आगाही होगी। तो फिर आइए अहकाम नमाज सीखने का जो सिलसिला है वो शुरू करते हैं। तो आज के सिलसिले में एक इंतहाई अहम मसाला शामिल करते हैं। अहकाम नमाज में आमतौर पर एक मसाला सुनने को मिलता है कि नमाज के अंदर अगर अमले कसीर किया जाए तो यह नमाज को तोड़ देता है, मुफसिद नमाज होता है, और अगर अमले कलील हो तो यह नमाज को फासिद नहीं करता। तो यह अमले कसीर और कलील होता क्या है, आइए इंतहाई तवज्जो के साथ इस बात को समझिए। जिस काम के करने वाले को दूर से देखकर उसके नमाज में ना होने का शक ना रहे, यानी एक बंदा दूर से देख रहा है और यह शख्स नमाज पढ़ रहा था, नमाज के अंदर इसने एक ऐसा अमल किया कि वो शख्स जो दूर से देख रहा है उसे इसके नमाज में ना होने का शक नहीं रहा बल्कि उसे गुमाने गालिब हो गया या यकीन की सूरत कायम हो गई कि यह शख्स नमाज में नहीं है, तो उसे अमले कसीर कहा जाता है। और अगर दूर से देखने वाले को शक पैदा हो जाए, एक शुबा हो कि शायद यह नमाज में है या नमाज नहीं पढ़ रहा, वो शक की कैफियत में आ गया है, तो इससे नमाज नहीं जाती, ये अमले कलील होता है, इसे अमले कलील कहा जाता है। अमले कसीर के ना आमाले नमाज से हो और ना नमाज की इस्लाह के लिए किया गया हो, यह नमाज को फासिद कर देता है, जबकि अमले कलील मुफसिद नमाज नहीं होता। अमले कसीर की एक मैं मिसाल आपको देता हूं। फुकहा ने लिखा कि नमाज में एक रुकन में, जैसे कयाम एक रुकन है, रुकू एक रुकन है, सजदा एक रुकन है, तशहुद यानी कादा एक रुकन है, तो एक रुकन में बंदे को दो मर्तबा खुजाने की इजाजत दी है। मिसाल के तौर पे कयाम में है, अब खुजाने की हाजत पेश आई तो हाथ हटाकर एक मर्तबा खुजा लिया, फिर उसके बाद हाथ बांध लिया, दूसरी मर्तबा हाजत पेश आई तो दूसरी जगह पर या उसी जगह पर दोबारा खुजा लिया, फिर हाथ को दोबारा बांध लिया। अब ये दो मर्तबा खुजाने की एक रुकन में इजाजत थी, अगर तीसरी मर्तबा यूं ही किया तो ये अमले कसीर में फुकहा ने इसको शामिल किया और कहा कि ये नमाज को तोड़ देता है, तो तीसरी मर्तबा करना ये अमले कसीर में शामिल हो जाएगा और ये नमाज को फासिद कर देगा यानी नमाज को तोड़ देगा। इसी तरह रुकू के अंदर दो मर्तबा का इख्तियार हो जाएगा, जरूरत पड़ने पर दो मर्तबा खुजाने की इजाजत है, और तीसरी मर्तबा उसी रुकू के अंदर अगर यही अमल करेंगे तो फिर इससे नमाज टूट जाएगी। इसी तरह सजदे में इसकी इजाजत होगी कि ये अमले कसीर है और इससे नमाज टूट जाएगी, और अगर वो इस्लाह नमाज से हो, मिसाल के तौर पर जमात से नमाज पढ़ रहे थे और वजू टूट गया, अब शरीयत ने इजाजत दी कि एक शख्स नमाज से वो जाए और वजू करके वापस आ जाए, चंद शरायत के साथ ये मुकय्यद है, अगर वो शरायत पाई जाए तो ये उसी जमात में आके शामिल हो सकता है दोबारा से तकबीर तहरीमा बांधना इसके लिए जरूरी नहीं। तो अब यह भी अमले कसीर है कि नमाज टूट गई, जा रहे हैं, चल भी रहे हैं, वुजू भी कर रहे हैं, वापिस आके उसी जगह खड़े हो रहे हैं, लेकिन इस्लाह नमाज के लिए फुकहा ने इसे लिया। तो अब ये जो अमले कसीर है ये इस्लाह नमाज के लिए है, ये नमाज को तोड़ेगा नहीं। और अगर अमले कसीर हो इस्लाह नमाज के लिए भी ना हो तो वो नमाज को तोड़ देता है। इन चीज़ों का ख्याल रखना ज़रूरी है। अमले कलील यानी बहुत कम, जिसके करने से दूर से देखने वाला शक में पैदा हो जाता है कि ये नमाज में है या नमाज में नहीं है, तो ये अमले कलील है, इसके करने से नमाज नहीं टूटती। नमाज के अंदर खाना पीना ये नमाज को फासिद कर देता है, ये अमले कसीर में शामिल किया गया। खाना खा कसदन हो या भूलकर हो, थोड़ा खाया या ज्यादा खाया, इवन के फुकहा ने यहां तक लिखा कि अगर तिल का दाना बगैर चबाए निगल लिया या कोई कतरा उसके मुंह में गिरा और इसने निगल लिया तो यह भी नमाज को तोड़ देता है। मजीद एक और मसाला आज के सिलसिले में शामिल करते हैं। दुराने नमाज अगर आंख से आंसू निकल पड़ा और वो चलता हुआ मुंह में चला गया और मुंह में जैसे गिरा तो हलक से अंदर ले लिया, निगल लिया, तो क्या इससे नमाज टूट जाएगी या नहीं? फुकहा ने लिखा कि नमाज के दौरान अगर आंसू मुंह में चला जाए, नमाज पढ़ रहे थे इस दौरान आंसू मुंह में चला गया और अब इसने इसे निगल लिया है तो यह नमाज को तोड़ देता है, नमाज को फासिद कर देता है। अच्छा, अगर मुंह के अंदर कोई चीज पहले से ही रह जाए यानी दांतों के अंदर है, मिसाल के तौर पे रमजानुल मुबारक में इफ्तारी करते हैं, इफ्तारी करने के बाद वुजू पहले से चूंकि किया हुआ होता है मस्जिद में जाकर नमाज अदा कर लेते हैं, कोई चीज दांतों में रह गई, अब दुराने नमाज अगर उस चीज को निगल लेते हैं तो फिर नमाज का क्या स्टेटस होगा? फुकहा ने इस मसले को भी बयान फरमाया, कहा दांतों के अंदर अगर खाने की कोई चीज रह गई थी उसको अगर इसने निगल लिया, अगर चने के दाने के बराबर है तो फिर इसकी नमाज फासिद हो जाती है, या चने के दाने से ज्यादा है तब इसकी नमाज फासिद हो जाती है, और अगर चने के दाने के बराबर नहीं बल्कि उससे कम है तो कहा कि इससे नमाज फासिद नहीं होगी, अलबत्ता ऐसा करना तब भी मकरूह है, इससे बचने की हाजत है। मजीद एक और मसला शामिल सिलसिला करते हैं। दुराने नमाज अगर दांतों से खून निकल आता है और उस खून को अगर हलक से निगल लिया तो नमाज टूट जाएगी या नमाज अभी बाकी है? देखिए, इस हवाले से फुकाहे किराम ने अपनी किताबों में यह लिखा कि दांतों से खून निकले अगर थूक खून के ऊपर गालिब हुआ तो निगलने से नमाज फासिद नहीं होगी, और अगर खून गालिब हो गया तो फिर ऐसी सूरत के अंदर नमाज टूट जाएगी। खून के गालिब होने की शक्ल में नमाज टूटी, थूक के गालिब होने की शक्ल के अंदर नमाज नहीं टूटेगी। अच्छा, इस गलबे का पता कैसे चलेगा? तो इस हवाले से यह बात जहन में रखिए कि हलक में अगर खून का मजा जायका महसूस हुआ तो नमाज टूट जाएगी। इसी तरह रोजे में भी अगर खून निकला और हलक में उसका मजा जायका महसूस हुआ तो रोजा टूट जाता है, और वुजू अगर किया हुआ था, दांतों से खून निकला और इसका रंग थूक के ऊपर गालिब है तो फिर वुजू भी टूट जाएगा। यानी वुजू तोड़ने में रंग का इतबार है और नमाज और रोजे के अंदर हलक में जायके के महसूस होने का इतबार होता है, इसी को गलबा से ताबीर किया गया है। मजीद एक मसला शामिल सिलसिला करते हैं। गर्मी का मौसम है और बास इलाकों में गर्मी काफी पड़ती और लाइट भी बास ऐसे इलाके हैं जहां पर बराए नाम ही होती है, तो क्या अगर लाइट ना हो, रात को ईशा की नमाज अदा करें, हर तरफ अंधेरा है, गर्मी भी बहुत ज्यादा है, शलवार पहनी हुई है या तहमद बांधा हुआ है, इस सूरत के अंदर क्या कमीज उतार कर सिर्फ तहमद में या शलवार में नमाज अदा कर सकते हैं या इसकी शरा इजाजत नहीं देती? देखें, यह बात याद रखें कि कमीज मौजूद होते हुए सिर्फ शलवार के अंदर नमाज पढ़ना यह मकरूह तहरीमी, नजायज और गुनाह का काम है। یہ بات یاد رکھیے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ کا جو ادب اور احترام ہے وہ ہمیں کرنا بہت ضروری ہے، اور اس بارگاہ کا ادب و احترام کرتے ہوئے قمیص پہن کر نماز پڑھنا یہ ضروری. خود حدیث مبارک میں نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس سے منع فرمایا، ارشاد فرمایا کہ مرد صرف پاجامہ پہن کر نماز پڑھے اور چادر نہ اوڑھے، یہ منع ہے. اس لیے اگر گرمی لگ رہی ہے اور لائٹ بھی نہیں ہے تو صحن وغیرہ مناسب ہوادار جو جگہیں ہوتی ہیں ان کا اہتمام کر لینا چاہیے، وہاں جا کر قمیص پہن کر نماز ادا کرنی چاہیے. گرمی کی وجہ سے صرف شلوار پہن کر یا صرف تہمت باندھ کر نماز پڑھنے کی ہرگز بھی اجازت نہیں ہے. اور یہاں پر ایک بات اور بھی ذہن میں رکھیں، مردوں کے لیے بغیر عذر شرعی کے مسجد اگر قریب ہے تو وہاں کی جماعت واجب ہے، تو مردوں کو چاہیے کہ مسجد میں جا کر نماز با جماعت ادا کریں، جان بوجھ کر بغیر کسی عذر شرعی کے ترک کریں گے اور جماعت میں شامل نہیں ہوں گے تو یہ ناجائز گناہ کا عمل ہوگا اور اس سے بچنا بہت ضروری ہے. مزید ایک اور مسئلہ آج کے سلسلے میں شامل کرتے ہیں، رکوع سجود کے اندر کیا 3 سے زائد بار تسبیحات پڑھ سکتے ہیں؟ جیسے رکوع کے اندر سبحان ربی العظیم 3 مرتبہ پڑھی جاتی ہیں، تو کیا 5 مرتبہ 6 مرتبہ 7 مرتبہ پڑھی جا سکتی ہیں؟ اسی طرح سجدے میں سبحان ربی الاعلی 3 سے زائد بار پڑھ لیں تو یہ شرعاً اجازت ہے یا نہیں؟ نمازی اگر اکیلا نماز پڑھ رہا ہو یعنی جماعت میں شریک نہ ہو تو اس کے لیے افضل یہ ہے کہ مستحب پر عمل کرتے ہوئے رکوع اور سجود میں 3 سے زائد بار تسبیحات پڑھے، مگر طاقت ہونی چاہیے. مثال کے طور پہ 3 سے زائد 5 یہ بھی طاق ہے، 7 یہ بھی طاق ہے، 9 یہ بھی طاق ہے. 5 پڑھ لے 7 پڑھ لے 9 پر ختم کرے، تو اگر اکیلا نماز پڑھ رہا ہے تو یہ شخص طاق عدد میں اگر اضافی 3 سے زائد پڑھنا چاہے تو اس میں کوئی حرج نہیں ہے. اور اگر یہ امام ہے اور اس کے زیادہ تسبیحات پڑھنے سے مقتدی اکتاہٹ کا شکار ہو جائیں گے، ان کے اوپر شاک گزرے گا، تو امام پھر زیادہ تسبیحات نہ پڑھے بلکہ صرف اور صرف 3 تسبیحات پر اکتفا کرے، شریعت کا اس کے لیے یہی حکم ہے. مدنی چینل کے ناظرین، آئیے آج کے سلسلے میں ریکارڈڈ سوالات بھی شامل کرتے ہیں. جی سوال چلائیے.
مفتی صاحب سے یہ سوال ہے، اگر کسی نے آیت سجدہ کا ترجمہ پڑھا تو کیا اس پر سجدہ تلاوت واجب ہو جائے گا؟
آیت سجدہ کا ترجمہ پڑھا جائے یا یہ ترجمہ سنا جائے، اس پر بھی آیت سجدہ پڑھنے اگرچہ وہ ترجمے کی شکل میں ہے یا سننے کی صورت میں سجدہ تلاوت واجب ہو جاتا ہے. ہاں اگر اس کو نہیں پتا تو جس نے پڑھا ہے وہ اس کو بتا دے تاکہ یہ سجدہ تلاوت ادا کر لے. مزید سوال چلائیے.
میرا آپ سے یہ سوال ہے، ایک شخص مسجد میں آیا اور امام کو رکوع میں پا کر رکعت پانے کی غرض سے نمازیوں کی صف سے چند صفیں پہلے ہی امام کی اقتدا میں کھڑا ہو گیا، تو کیا ایسی صورت میں اس کی نماز ہو جائے گی؟
فرسٹ آف آل اس حوالے سے یہ بات ذہن میں رکھیے، جو شخص جماعت کے اندر تاخیر سے پہنچے تو اس کے لیے حکم شرعی یہ ہے کہ وہ مسجد میں داخل ہونے کے بعد جلدی نہ مچائے اور نہ ہی دوڑتا ہوا آئے، کہ اس سے منع کیا گیا ہے، بلکہ مناسب انداز میں اطمینان کے ساتھ چلتا ہوا آئے، صف میں شامل ہو کر جماعت کے ساتھ شریک ہو جائے اور جو رکعتیں امام کے ساتھ پالے یہ انہیں ادا کرے، جو رہ جائیں انہیں امام کے سلام پھیرنے کے بعد یہ مکمل کر سکتا ہے. اب جہاں تک سوال میں پوچھی گئی صورت کا تعلق ہے کہ یہ شخص آیا، امام صاحب رکوع میں تھے، 3-4 صفحے پیچھے ہی جہاں پر مقتدی کھڑے نہیں ہوئے وہاں پر ہی اس نے امام کی اقتدا کر لی، تو اب اس حوالے سے ذہن میں یہ بات رکھیے کہ ایسی صورت میں اس مقتدی کی نماز تو ہو جائے گی، اور اس کی وجہ یہ ہے کہ اقتدا کے معاملے کے اندر جو پوری مسجد ہے یہ بقائے واحد یعنی ایک مکان کا حکم رکھتی ہے، اور جماعت کے لیے یہ شرط ہے کہ امام اور مقتدی یہ دونوں ایک ہی جگہ پر ہوں. جب شرط پائی گئی تو پھر جماعت اس کی پائی گئی، لہذا نماز اس کی درست ہو جائے گی کیونکہ اقتدا درست ہے. مگر اس طرح چند صفوں کی جگہ خالی چھوڑ کر پیچھے کھڑے ہو جانا اور اگلی صف میں مقتدی کے جو پہلے صف میں کھڑا ہوا ہے کندھے سے کندھا نہ ملانا، تو یہ مکروہ تحریمی ناجائز اور گناہ ہے، کیونکہ یہ قطع صف ہے اور قطع صف ناجائز اور گناہ ہے، جس کے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے احادیث کے اندر سخت مذمت فرمائی ہے. اس لیے جب مسجد میں آئیں تو نہایت اطمینان کے ساتھ آئیں، جلدی نہ مچائیں، دوڑتے ہوئے نہ جائیں، اور جا کر کے جہاں آخری مقتدی ہے اس کے ساتھ کندھے سے کندھا ملا کے کھڑے ہوں، اور پھر وہاں جا کے آپ امام کے اقتداء میں نماز شروع کریں تاکہ گناہ سے بچنا ممکن ہو سکے. مزید سوال چلائیے.
میرا نام محمد شیراز عطاری ہے. میرا مفتی صاحب سے یہ سوال ہے کہ اگر کوئی بندہ فرض نماز مسجد میں ادا کرتا ہے اور بعد والے سنتے گھر جا کر ادا کرے گا، تو راستے میں اگر اس نے دکان پر کوئی چیز خریدی یا کوئی راستے میں بات کی تو اس کے بعد وہ سنتے ادا کرے گا، تو کیا اس کی سنتے ادا ہو جائیں گی؟
جی ہاں، وہ سنتیں اگرچہ تاخیر کے ساتھ پڑی گئیں تب بھی وہ ادا تو ہو جائیں گی، لیکن سنتیں پڑھنے کے حوالے سے مستحب یہ ہے کہ فرضوں کے بعد بلا وقفہ ادا کی جائیں. گھر جا کر اگر ادا کرنی ہو تو اس دوران جو راستے میں جاتے ہوئے وقفہ آئے گا اس میں کوئی حرج نہیں ہے، یہ اس مستحب کے منافی نہیں. جبکہ اس دوران گفتگو کرنے کے لیے کہیں کھڑا نہ ہو جائے، خرید و فروخت نہ کرنے لگ جائے، کیونکہ یہ نماز کے منافی کوئی بھی عمل اگر نہیں کیا جائے گا تو یہ سنتوں کے ثواب کے اندر کمی نہیں لائے گا. مسجد سے گئے ڈائریکٹ گھر پہنچے اور گھر پہنچ کر سنتیں ادا کر لیں، کہیں بھی باتوں کے لیے کھڑے نہیں ہوئے، نہ خرید و فروخت کے لیے کسی دکان پر گئے، اور گھر جا کے سنتیں ادا کر لیتے ہیں، تو پھر انہیں مستحب کا جو ثواب ہے وہ مل جائے گا. اور اگر یہ بیچ میں کہیں خرید و فروخت کرتے ہیں، باتوں کے لیے کھڑے ہو جاتے ہیں، تو پھر ایسی صورت میں اگر بعد میں گھر جا کے سنتیں ادا کرتے ہیں، سنتیں تو تب بھی ادا ہو جائیں گی لیکن تاخیر کی وجہ سے ثواب کے اندر کمی آ جائے گی، تو ایسی صورت میں اس مستحب کا ثواب بھی انہیں نہیں ملے گا. اس صورت میں فقہا نے یہ لکھا کہ اگر کسی بندے کو یہ شک ہو کہ راستے میں کوئی مل جائے گا، جیسے عام طور پہ نمازی مل ہی جاتے ہیں، کوئی نہ کوئی بات شروع ہو جاتی ہے تو گفتگو ہونے لگتی ہے، یا میں راستے میں کہیں کھڑا ہو جاؤں گا، تاخیر ہو جائے گی، پھر گھر پہنچ پاؤں گا، تو اس بندے کو چاہیے کہ ادھر مسجد میں ہی ایک طرف اپنی سنتیں ادا کرے، کرنے کے بعد بعد میں نکلے اور راستے میں اگر کوئی چیز خریدنی بھی ہے تو وہ لیتا ہوا گھر چلا جائے، اس طرح مستحب کا ثواب بھی مل جائے گا اور اپنے کام بھی ہوتے رہیں گے. مزید اور سوال چلائیے.
میرا نام حسام ہے اور میرا مفتی صاحب سے سوال یہ ہے کہ اگر اوقات ممنوع ثلاثہ میں نماز قضا شروع کر لی جائے تو اس کا پڑھنا کیسا ہے، اور اگر شروع کر لی جائے تو کیا یہ ہو جائے گی؟
اوقات ممنوع ثلاثہ کے اندر، یعنی تین جو ممنوع اوقات ہیں، ان میں قضا نماز پڑھنا یہ جائز نہیں ہے، بلکہ کسی بندے نے اگر شروع کر لی تو اس کی نماز منعقد ہی نہیں ہوگی. جی ہاں، وہ ایسے ہی ہے گویا کہ نماز اس نے پڑھی نہیں. لہذا اگر کوئی شخص ایسا کرے کہ وہ اوقات مکروہ ثلاثہ میں قضا نماز شروع کر دیتا ہے تو اس کی نماز منعقد نہیں ہوئی، اس پر بدستور جیسے پہلے لازم تھی ویسے ہی اب بھی اس کی قضا لازم ہے، لہذا یہ دوبارہ پڑھے گا ان اوقات مکروہ ثلاثہ کے علاوہ کسی اور وقت کے اندر، جب یہ اسے پڑھے گا تو اس کی قضا یہ ادا ہو جائے گی. مدنی چینل کے ناظرین، آج کے ہمارے سلسلے کا جو وقت ہے وہ اختتام کو پہنچا. ہم آپ سے اجازت چاہتے ہیں، دعا گو ہیں، اللہ تبارک و تعالی ہم سب پر اپنا رحم و کرم فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وآصحابہ وبارک وسلم.
ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز.